Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. बाँकेमा चिकित्सकहरूको आन्दोलन फिर्ता, आजदेखि सबै सेवा शुरू।
सामाजिक सुरक्षा भत्ता सम्बन्धित ओडाबाट दिने व्यवस्था गर्न वीरेन्द्रनगरका ज्येष्ठ नागरिकको माग, बैंकबाट दिँदा झन्झटिलो भएको गुनासो।
संघ र प्रदेशको निर्वाचन नहुँदासम्म स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला कार्यालयबाट खटाइने, एक दुई दिनभित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने।
फिलिपिन्सका राष्ट्रपतिको सवारीमा आक्रमण, चार अंगरक्षक घाइते।
र 23 वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनौटको आफ्नो अन्तिम खेलमा नेपाल र लेबनान नेपाल लेबनानसँग 2-1 गोल अन्तरले पराजित।
हिमाल पहाड तराई कोही छैन पराई, बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। वरिष्ठ चिकित्सकमाथि हातपातको प्रयास भएको र अस्पतालमा तोडफोड भएको भन्दै आन्दोलनमा उत्रिएका बाँकेका चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। मा जानकी अस्पतालमा कार्यरत डाक्टर श्याम सुन्दर यादवमाथि दुर्व्यवहारको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएका मध्ये दुईजना पक्राउ परेपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको नेपाल चिकित्सक संघ भेरीका सचिव डाक्टर आरके झाले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घोलपुरका सन्दीप सिंह र महेश खतिवडालाई पक्राउ गरिएको हो। पक्राउ गरिएको लिखित जानकारी प्राप्त गरेपछि संघले गत मंगलबारदेखि गर्दै आएको आन्दोलनका कार्यक्रम हिजो बेलुकादेखि फिर्ता लिएको हो। संघको निर्णयपछि गत मंगलबारदेखि सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिकमा आपतकालीन सेवा बाहेकका सबै सेवा ठप्प भएका थिए। गएको असार 28 गते मा जानकी अस्पतालमा डाक्टर श्याम सुन्दर यादवमाथि हातपातको प्रयास तथा दुर्व्यवहार भएको र अस्पतालमा तोडफोड भएको चिकित्सक संघले जनाएको छ। तर अस्पतालमा तोडफोड भएको बारे कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कोहलपुर नगरपालिका 10 49 वर्षीय नारायण भट्टराईलाई वैशाख 29 गते उपचारका लागि नेपालगंजको मा जानकी अस्पतालमा भर्ना गरिएको थियो। डाक्टर श्याम सुन्दर यादवले अन्यत्र रिफर गरेपछि उहाँलाई भारतको लखनऊका विभिन्न अस्पतालमा हुँदै नेपालगंज मेडिकल कलेज र अन्त्यमा राजधानीको B&B अस्पतालमा उपचारका लागि पुर्याउँदा चिकित्सकले खुट्टा काटेका थिए। बिरामीको खुट्टा काटेपछि आक्रोशित स्थानीय मा जानकी अस्पतालमा पुग्दा घटना भएको हो। प्रहरीको उपस्थितिमा बिरामीका पक्षले चिकित्सकसँग खुट्टा काटेको विषयमा आक्रोश पोखेको घटनामा चिकित्सकले अनावश्यक फसाएको आरोपितहरूको दावी रहेको छ। यसैबीच युवा संघ बाँकेले भने गलत उपचार गरी बिरामीको खुट्टा काट्ने अवस्थामा पुर्याउने चिकित्सकलाई कारवाही गर्नुको साटो पीड़ितलाई न्याय दिलाउन पुगेका व्यक्तिलाई प्रहरीले कारवाहीको दायरामा ल्याएको भन्दै हिजो बाँकेको नेपालगंज कोहलपुरमा चक्काजाम समेत गरेको थियो। मुद्दा लगाएकाहरू युवा संघका जिल्ला सचिव कुष्मा खर बस्याल लगायत युवा संघका नेता र कार्यकर्ता रहेका छन्।
मुगुका सरकारी कार्यालयहरूले आर्थिक वर्ष 2073-74 लागि प्राप्त गरेको कुल बजेट मध्ये 36 करोड़ रकम खर्च हुन नसकेर फिर्ता भएको छ। जिल्लाका सरकारी कार्यालयहरूलाई प्राप्त भएको चालू तर्फको बजेट 1,84,25,00,000 मध्ये 1,61,95,00,000 मात्रै खर्च भएको हो। 22,29,65,292 फिर्ता भएको छ। यस्तै पूँजीगततर्फ खुद बजेट 69,90,11,500 मध्ये 56,36,05,711 रुपियाँ मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। फिर्ता भएको कुल रकम 36,16,11,109 रुपियाँ मध्ये स्वास्थ्य कार्यालयको चालू खर्चतर्फ 1,19,03,018 रुपियाँ र पुँजीगततर्फ 14,15,000 रकम फिर्ता भएको छ। जिल्ला समन्वय समितिको चालूतर्फ 1,32,49,003 366 फिर्ता भएको छ। यस्तै पुँजीगततर्फ 66,84,030 रुपैयाँ फिर्ता भएको छ। जिल्लाका अधिकांश सरकारी कार्यालयमा समयमा कर्मचारी नबस्ने, उपभोक्ताले काम पनि ढिलो गर्ने तथा ठूलो परिणामको बजेट पनि आर्थिक वर्ष सकिने बेला केन्द्रबाट आउने गरेकाले पनि बजेट खर्च हुन नसकेर फिर्ता जाने गरेको कोष नियन्त्रक नन्द प्रसाद पाण्डेले बताउनुभयो।
यस्तै समयमा काम हुन नसक्दा गत आर्थिक वर्षमा कञ्चनपुरमा 89.3 करोड रुपियाँ बजेट फ्रिज भएको छ। यो रकम अघिल्लो वर्षको भन्दा 55 करोडले बढ़ी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरले जनाएको छ। कञ्चनपुरका सूचना अधिकारी शंकर दत्त भट्टले अघिल्लो वर्ष 34.54 करोड रुपियाँ बजेट फ्रिज भएको बताउनु भएको छ। कञ्चनपुरका विभिन्न 10 प्रमुख कार्यालयको कुल बजेटमध्ये सबैभन्दा बढी सड़क डिभिजन कार्यालयको 71,57,50,000 रकम फ्रिज भएको हो। त्यस्तै सबैभन्दा कम जनताको तटबन्ध कार्यक्रममा 9,33,960 रुपियाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्याङ्क रहेको छ।
सुर्खेत र दैलेख आसपासमा आज बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म सुर्खेतमा विद्युत आपूर्ति बन्द हुने भएको छ। बाँकेको कोहलपुरमा रहेको सब स्टेशन स्थित 33 केभी सुर्खेत फिडरमा नयाँ आइसोलेटर जडान गर्न लागि दुवै जिल्लामा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण सुर्खेतले जनाएको छ।
वीरेन्द्रनगरका ज्येष्ठ नागरिकहरूले बैंकिङ प्रणालीबाट दिइने गरेको सामाजिक सुरक्षा भत्ता वितरणको कामले आफूहरूको लागि सहज नभएको गुनासो गरेका छन्। लक्ष्मी बैंकको वीरेन्द्रनगर वडा नम्बर 1-13 वडासम्मका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। तर ज्येष्ठ नागरिकहरूले भने बैंकिङ प्रणाली आफूहरूकोले निकै झन्झटिलो पट्यार लाग्दो भएको गुनासो गरेका छन्। यसै सन्दर्भमा हाम्रो साथी मधुवन बिसीले तयार पार्नु भएको यो रेडियो सामग्री अबको पालोमा
उहाँ हुनुहुन्थ्यो वीरेन्द्रनगर सुर्खेतका 88 वर्षे ज्येष्ठ नागरिक पवित्रा गौतम। बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरणमा भएको समस्या बारे हामीसँग कुराकानी गर्दै सुर्खेतको वीरेन्द्रनगरमा रहेको लक्ष्मी बैंकले अहिले वीरेन्द्रनगर वडा नम्बर 1-13 सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। यति बेला बैंकमा भत्ता बुझ्नेहरूको ताती नै लागेको छ, तर उनीहरूले बैंकबाट दिने सेवा सुविधा आफूहरूका लागि चित्त बुझ्दो नभएको गुनासो गरेका छन्।
यो हामीलाई चाहिँ राम्रो लागेन, कति दुःख बिमारी भएको छ बुढाका, कति दिन भोकै बसेको छ नानी, यो राम्रो भयो हामीलाई त आफ्नो वडा कार्यालय बुझ्न दिएको
यसअघि घर घरमै बुझ्ने गरेको सामाजिक सुरक्षा भत्ता अहिले 3 दिनसम्म लाइनमा बस्दा समेत नपाएको गुनासो गर्नुहुन्छ वीरेन्द्रनगरकै चन्द्रबहादुर सुनार।
हामीले त गाविस ठिक थियो, फाटो थियो, फाटो लियो, लाइन लाग्दैन, के लाइन कहाँ कुपन लियो, कुन चाहिँ के हुन्छ।
उहाँ मात्र होइन, उहाँ जस्ता हजारौं ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरू लाइनमा बस्नु परेको छ। तर पनि उहाँहरूले सहजै रूपमा सामाजिक सुरक्षा भत्ता भने पाउन सक्नु भएको छैन। साउनको महिना किसानहरूका लागि खेती गर्ने समय भएको भए पनि आफूहरू घरको काम छोडेर आउँदा समेत समयमै भत्ता पाउन नसकेको गुनासो गर्नुहुन्छ वीरेन्द्रनगर 10 सुर्खेतका सरस्वती बोहरा।
प्रतिनिधिहरू भोट माग्ने बेलामा अनि त कतिजना आएर कसरी भोट माग्नुहुन्थ्यो, अहिले प्रतिनिधि यहाँ कोही देखा पर्नु भएको छैन, त्यो त सरकारले एउटा बुढाबुढीहरूलाई दिनुभएको सुविधा पनि अनि त यो यहाँको कर्मचारीहरूले सदुपयोग गर्न नसकेको हो कि हामी ब्याङ्कमा त हजारौँजना मान्छे एक दिनमा हुन्छ र ब्याङ्कमा मान्छे पैसा बाँडिसक्नुहुन्छ त ब्याङ्कले भने अनि यो यहाँ खै त अहिलेसम्म यहाँ अब खेतीबाली गरेर खाने मान्छे हामी किसान हो यसरी आएर दिनभरि यहाँ बस्दै हाम्रो कसले खेतीबाली गर्छ धेरै पीडित छौँ हामी यसमा।
बैङ्किङ प्रणालीबाट सामाजिक सुरक्षा वितरण भएसँगै यो केही रूपमा व्यवस्थित समेत भएको छ। बैङ्किङ प्रणालीबाट दिइने सेवामा सेवा गराइले किन सेवा लिन शास्ति भोगिरहेका छन् त? लक्ष्मी बैङ्कका प्रबन्धक विनित विक्रम सिजापति।
बेसी त के अस्तो हुन्छ 997 यस्तो अकाउन्टहरू छ जसको चाहिँ डिटेल्सै छैन, जस्तै नागरिकता नम्बर लाउँछ कसैको कसैको नामै गलत छ, जयकला हुनु पर्नेमा रामकला भन्ने हुन्छ, त्यस्तो नाम हुन्छ जसले गर्दाखेरि पैसा आउँदैन। एकजनाको नामको खाता खोलाउँछ, अर्कोको नाममा पैसा आएछ, नागरिकता छ नाम भएपछि त्यो खातामा पैसा नभएपछि इन्डिभिजुअल एकै प्रकार खाता तान्नु पर्छ।
वीरेन्द्रनगर नगरपालिका र लक्ष्मी बैङ्कको सहकार्यमा वीरेन्द्रनगरका वडा नम्बर 1-13 झन्डै 5500 सामाजिक सुरक्षा वितरण गर्ने सहमति समेत भएको छ। यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुविदीले भने नयाँ आर्थिक वर्षसँगै थप बैङ्कसँग सम्झौता गरेर वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताउनु भयो।
आगामी भत्ताको चाहिँ सिस्टम जाँदा वडामा पक्का जान्छ, जुनै चाहिँ अब प्राविधिक चाहिँ राजनीतिक कुरा हो, अर्कोचोटि जाने आगामी चाहिँ वडा चाहिँ।
त्यसैले सामाजिक सुरक्षा भत्ता वितरणको बारेमा ज्येष्ठ नागरिकलाई बुझाउन नसक्नु अनि समयमै वितरण गर्न नसक्नु बैङ्क र नगरपालिकाको पनि कमजोरी देखिन्छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। श्रीकृष्ण तथा साधारण माध्यमिक विद्यालय इत्रामा 1,01,000 रमेश स्मृति कोष स्थापना भएको छ। वीरेन्द्रनगर साथ इत्राम बस्दै आउनुभएका शेरबहादुर हमाल र सुशीला माया हमालले छोराको स्मृतिमा अक्षय कोषको स्थापना गर्नुभएको हो। कोषको ब्याजबाट प्राप्त हुने रकम कक्षा 8-12 अध्ययन गर्ने मध्ये गरीब तथा जेहेन्दार विद्यार्थी छनौट गरी छात्रवृत्ति दिने प्रधानाध्यापक आमलाल घिमिरेले जानकारी दिनुभएको छ। यसअघि हमाल दाम्पतिका छोरी चन्द्रकला हमालले पनि यही विद्यालयमा 1,01,000 राशिकै सत्यसाई चन्द्रकला अक्षय कोष स्थापना गर्नुभएको छ।
सरकारले स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धी जिल्ला कार्यालयबाट खटाउने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियाकोले प्रदेश कानून बम नबन्दासम्म जिल्ला स्थित विभिन्न कार्यालयबाट स्थानीय तहका कर्मचारी खटाउन लागेको बताउनु भएको छ। संघ र प्रदेशको निर्वाचन नहुँदासम्म सरकारले जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयबाट खटाउने उहाँको भनाइ छ। स्थानीय तहमा कर्मचारी खटाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कर्मचारी व्यवस्थापन समिति गठन गरिएको छ। समितिले स्थानीय तहलाई संविधानले दिएको 22 कामका आधारमा जिल्लामा रहेका कार्यालयबाट कर्मचारी खटाउने भएको छ। स्थानीय तह काम थपिएपछि कर्मचारी पनि धेरै चाहिने भएको छ। सचिव थपलियाले स्थानीय तहका लागि करिब 75,000 कर्मचारी आवश्यक पर्ने भए पनि अहिले स्थानीय तहमा करिब 17,000 मात्र कर्मचारी रहेको बताउनु भएको छ। मन्त्रालयले संक्रमणकालीन अवस्था भएका कारण अहिले कार्यकारी अधिकृत समेत काजमा पठाएको छ। सरकारले महानगरपालिका उपमहानगरपालिका सहसचिव त्यस्तै नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई कार्यकारी अधिकृत खटाउने निर्णय गरेको छ।
सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। उप प्रधानमन्त्री कृष्ण बहादुर महराले आयोग गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको भन्दै सम्भवतः मन्त्री परिषदको आगामी बैठकबाट यसको टुङ्गो लाग्ने बताउनुभयो। आगामी माघ 7 गतिभित्र सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता अनुसार सरकारले छोटो समयमै दिएर आयोग गठन गर्ने तयारी थालेको उहाँको भनाइ छ। नेपालको संविधानको धारा 286 निर्वाचन क्षेत्र निर्धारण साधारण आय गठन सम्बन्धी व्यवस्था रहेको छ। सर्वोच्च अदालतका सेवानिवृत्त न्यायाधीशको अध्यक्षतामा गठन हुने आयोगमा एकजना भूगोलविद, एकजना समाजशास्त्री वा मानवशास्त्री, एकजना प्रशासनविद र कानूनविद सदस्य रहने व्यवस्था रहेको छ। आयोगमा सरकारको विशिष्ट श्रेणीका अधिकृत सदस्य सचिव रहने व्यवस्था छ। आयोगले जनसंख्या र भूगोललाई प्रतिनिधित्वका आधार मानि त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्याको बीचको अनुपात सकेसम्म समान हुने गरी निर्वाचन क्षेत्र निर्धारण गर्ने गर्दछ। संविधान बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्याको घनत्व, भौगोलिक विशिष्टता, प्रशासनिक एवं यातायातको सुगमता, सामुदायिक तथा सांस्कृतिक पक्षको समेत ध्यान दिनुपर्नेछ। संविधान अनुसार अहिले रहेका 240 निर्वाचन क्षेत्रलाई भूगोल र जनसंख्या लगायतका आधारमा निर्धारण हुने 165 निर्वाचन क्षेत्रबाट झार्न बाध्यता छ। यसरी निर्धारण भएको निर्वाचन क्षेत्र प्रत्येक 20 वर्षमा पुनरावलोकन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संविधान अनुसार 275 सदस्यीय प्रतिनिधि सभा, प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने 165 र समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने 110 सदस्य रहन्छन्। यसै गरी संविधानले 59 सदस्यीय राष्ट्रिय सभाको पनि व्यवस्था गरेको छ।
सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा विरूद्ध विशेष अदालतमा दायर गरेको मुद्दा अगाडि नबढाउन आदेश दिएको छ। न्यायाधीश प्रकाशमान सिंह राउत र चोलेन्द्र शमशेर जबराको इजलासले शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनवाई गर्दै शर्माको मुद्दालाई सर्वोच्चको पूर्ण इजलासमा पठाउने निर्णय गरेको छ। सर्वोच्चको पूर्ण इजलासले अर्को आदेश नदिएसम्मका लागि मुद्दा अघि नबढाउन आदेश दिएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बताउनु भएको छ। शर्मालाई अहिले जुन हिरासतमा राखिएको छ त्यही हिरासतमा राख्न पनि अदालतले आदेश दिएको छ। शर्मालाई गैर कानूनी रूपमा थुनामा राखेको भन्दै शर्माका श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो। अख्तियारले आन्तरिक राजस्व विभागका निलम्बित अध्यक्ष शर्मा सहित कर फर्चियोट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल विरूद्ध 10,02,19,00,000 भ्रष्टाचारको अभियोगमा विश्व अदालतमा मुद्दा दायर गरेको छ। यो मुद्दा अहिलेसम्मकै ठूलो भ्रष्टाचारको मुद्दा रहेको छ। शर्मा अख्तियारको हिरासतमा रहे पनि महत र ढकाल भने अझै फरार रहनु भएको छ।
सरकारले 3 दिनभित्र राष्ट्रिय जनता पार्टीको संविधान संशोधन बाहेकका माग पूरा गर्ने प्रतिबद्धता जनाएको छ। बालोटारमा बसेको कंग्रेस माओवादी केन्द्र र राजपाको बैठकमा सरकारले 3 दिनभित्र संशोधन बाहेकका माग पूरा गरेर चुनावको वातावरण बनाउने प्रतिबद्धता जनाएको छ। नेपाली कंग्रेसका महामन्त्री शशांक कोइरालाले 3 दिनभित्र घाइतेको उपचार, मृतकका परिवारलाई राहत, मुद्दा फिर्ता र सेट घोषणा जस्ता बाँकी काम पूरा गर्ने सहमति भएको बताउनु भएको छ।
गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि डीएसपी सञ्जीव शर्मा दास निलम्बनमा पर्नु भएको छ। प्रहरी मुख्यालयले दासलाई निलम्बन गरेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताउनु भएको छ। शर्मालाई 5 वर्ष अघि रामेछापको साबिक सैपो गाविस एक श्री सेमा 14 वर्षीय किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणमा मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्त दिई भगाएको आरोपमा निलम्बन गरिएको हो। प्रहरी हेडक्वार्टरले एसपीमा बढुवाका लागि दासलाई पनि सिफारिस गरेपछि गृहमन्त्री शर्माले त्यसलाई रोक्न र निलम्बन गरी सन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिनुभएको हो।
क्षेत्राधिकारको विषयलाई लिएर संसदको 2 समितिबीच विवाद शुरू भएको छ। संसदको अर्थ समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिबीच क्षेत्राधिकारको विषयलाई लिएर विवाद शुरू भएको हो। नेपाल ऐल निगमको जग्गा खरिद सम्बन्धी विषयलाई अर्थ समितिले आफ्नो क्षेत्राधिकार बाहिर गएर अनावश्यक चासो दिएको भन्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धी समितिले आपत्ति जनाएको छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। यसलाई भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर, बाँकी खबरमा लागौं सोझै विदेशका खबरतिर। फिलिपिन्समा राष्ट्रपति रोड्रिगो टुडेत्योको सवारीमाथि सशस्त्र हमला भएको छ। हमलामा परि उहाँका 4 अंगरक्षक गम्भीर रूपमा घाइते हुनु भएको छ। टुडेत्योलाई नै लक्षित गरी हमला भएको बताइएको छ। गोली लागेर उहाँको सवारीका लागि खटेका सुरक्षाकर्मी घाइते भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिन बीच G20 सम्मेलनका क्रममा गोप्य भेटवार्ता भएको पुष्टि भएको छ। एक अमेरिकी पत्रिकाले G20 सम्मेलनका क्रममा दिएको रात्रिभोजको अन्त्यतिर उहाँहरू बीच गोप्य भेटवार्ता भएको खुलासा गरेपछि व्हाइट हाउसले पनि यसको पुष्टि गरेको छ। भेटवार्तामा छलफल भएका विषयबारे भने केही खुलाइएको छैन।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। 23 वर्ष मुनिको एएफसी च्याम्पियनसिप क्षणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। गैराति युएमा भएको खेलमा नेपाल लेबनानसँग 2-1 गोल अन्तरले पराजित भएको हो। नेपाली कमजोर डिफेन्डरको फाइदा उठाउँदै लेबनानले खेलको 28 मिनटमा पहिलो गोल गरेको थियो, त्यस्तै 90 मिनटमा दोस्रो गोल गरेको थियो। त्यसपछि भने 87 मिनटमा नेपालले बराबरी गर्ने मौका पाए पनि सुमन लामा चुक्नु भएको थियो। यस्तै नेपालका सुनिल बलले भने दोस्रो हाफको सुरुमै प्रहार गरेको फ्रिपिक पोस्टको केही माथिबाट बाहिरेको थियो। लेबनानसँग हारेसँगै नेपाल च्याम्पियनसिप छनौटमा 9 गोल खाएर 1 गोल पनि नगरी स्वदेश फर्किने भएको छ। नेपाल युएसँग 5-0, उज्बेकिस्तानसँग र लेबनानसँग समान 2-0 पराजित भएको छ। समूहको शीर्ष स्थानमा रहने टोली सन् 2018 युएमा हुने एएफसी च्याम्पियनसिपमा खेल्न पाउने भएका छन्।
खेल खबर सँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकेमा चिकित्सकहरूको आन्दोलन फिर्ता, आजदेखि सबै सेवा सुरु।
सामाजिक सुरक्षा भत्ता सम्बन्धित ओडाबाट दिने व्यवस्था गर्न वीरेन्द्रनगरका ज्येष्ठ नागरिकको माग, बैंकबाट दिँदा झन्झटिलो भएको गुनासो।
संग्रह प्रदेशको निर्वाचन नहुँदासम्म स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला कार्यालयबाट खटाइने, 1-2 दिनभित्रै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने।
फिलिपिन्सका राष्ट्रपतिको सवारीमा आक्रमण, 4 अंगरक्षक घाइते।
र 23 वर्ष मुनिको एएफसी च्याम्पियनसिप क्षणको आफ्नो अन्तिम खेलमा नेपाल लेबनानसँग 2-0 पराजित।
हवस् तरलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजीको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा बिदा हुन्छौ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।